नमस्कार, रेडियो भिजन 91.6 MHz र www.radiovision.com.np विश्वभर एकैसाथ प्रसारण भइरहेको हरेक महिनाको 10 गते बिहान 7 बजेको भिजन न्युज अपडेटपछि प्रसारण हुने हल्दीबारी गाउँपालिका विशेष कार्यक्रम जनताको गुनासो जनप्रतिनिधि र कर्मचारीसँगमा यहाँहरूलाई हार्दिक स्वागत छ। हल्दीबारी गाउँपालिका क्षेत्रभित्र भइरहेका विकास निर्माणका काम, जनताका सवालहरू जनप्रतिनिधि र कर्मचारीसँग हामीले कुराकानी मार्फत प्रश्न गर्ने गरेका छौँ र उहाँहरूसँगको जवाफ यहाँहरूलाई दिने गरेका छौँ। आजको अङ्कमा हामीसँग कुराकानी गर्नका लागि हल्दीबारी गाउँपालिकाका उपाध्यक्ष डम्बर बहादुर गिरी टेलिफोन सम्पर्कमा हुनुहुन्छ र उहाँसँग आजको अङ्कमा हामी कुराकानी गर्नेछौँ। हल्दीबारी गाउँपालिका क्षेत्रभित्र भइरहेका विकास निर्माणका काम, चालु आर्थिक वर्षको विकासका कामहरूलाई कसरी अगाडि बढाउने तयारी भइरहेको छ, अहिलेसम्म के कामहरू सम्पन्न भए लगायतका विषयमा आजको अङ्कमा कुराकानी गर्नेछौँ र उपाध्यक्ष डम्बर बहादुर गिरीसँग आजको अङ्कमा पछिल्लो हल्दीबारीको विकास निर्माणको अवस्थाका बारेमा चर्चा गर्नेछौँ। अहिले हल्दीबारी गाउँपालिका क्षेत्रभित्र भइरहेका कामहरूको सन्दर्भमा कुराकानी गर्नेछौँ र हल्दीबारी गाउँपालिकासँगको सहकार्यमा हामीले हरेक महिनाको 10 गते बिहान 7 बजेको भिजन न्युज अपडेटपछि हल्दीबारी क्षेत्रमा भइरहेका विकास निर्माणका कामहरूलाई आदरणीय श्रोताहरूमाझ ल्याउने गरेका छौँ र अहिले कोरोना भाइरस COVID-19 को सङ्क्रमण केही घटेको छ। COVID-19 को सङ्क्रमण घटेका कारण जनजीवन केही सहज हुन थालेको छ। स्वास्थ्य मन्त्रालयको कुरा गर्ने हो भने स्वास्थ्य मन्त्रालयले अहिले प्रदेश नम्बर 1 झापा मोरङ र सुनसरी भने चाहिँ रेड जोनमै रहेको कुरा आफ्ना प्रतिवेदनहरूमा सार्वजनिक गर्ने गरेको छ। अहिले पछिल्लो अवस्थाका बारेमा हामी हल्दीबारी गाउँपालिका क्षेत्रमा कोरोना भाइरसको सङ्क्रमणको अवस्था, विकास निर्माणका कामहरूको अवस्था, गाउँपालिकाले गरिरहेको तयारी लगायतका सन्दर्भमा आजको अङ्कमा कुराकानी गर्नेछौँ। हल्दीबारी गाउँपालिकालाई कृषि र पर्यटनसँग जोडेर समृद्ध पालिका बनाउने अभियानमा जनप्रतिनिधि र कर्मचारीहरू अहोरात्र खटिरहेको अवस्था छ र अहिलेको अवस्थासम्म आइपुग्दा पर्यटकीय स्थलको विकासका लागि के कामहरू भइरहेको छ, शिक्षा क्षेत्रमा के काम भइरहेको छ, स्वास्थ्य क्षेत्रमा के काम भइरहेको छ, कृषि र पर्यटनका क्षेत्रमा के कामहरू भइरहेका छन् भन्ने सन्दर्भमा आजको अङ्कमा हामी कुराकानी गर्नेछौँ। त्यसै गरी जनता आवास कार्यक्रम, विपन्नहरूलाई घर बनाएर घर दिने गरीको अभियानमा पनि गाउँपालिका जुटेको छ। जनता आवास कार्यक्रम अन्तर्गत घर कसलाई वितरण गरिँदैछ भन्ने सन्दर्भमा पनि आजको अङ्कमा कुराकानी गर्नेछौँ र हामीसँग कुराकानी गर्नका लागि हल्दीबारी गाउँपालिकाका उपाध्यक्ष डम्बर बहादुर गिरी अहिले टेलिफोन सम्पर्कमा हुनुहुन्छ, उहाँसँग कुराकानी गर्नेछौँ। उपाध्यक्षज्यू, यहाँलाई हार्दिक स्वागत छ रेडियो भिजनमा।
नमस्कार छ।
अहिले सबैभन्दा पहिलो कुरा चाहिँ शिक्षाबाटै सुरु गरौँ। अहिले अधिकांश पालिकाहरूमा भौतिक उपस्थितिमा विद्यालयहरू लाग्न थालेका छन्। हल्दीबारी गाउँपालिकामा शिक्षा समितिको अध्यक्षका रूपमा यहाँले बालबालिकाहरूलाई चाहिँ सामुदायिक विद्यालयहरूलाई पनि बोर्डिङ सरहको शिक्षा दिने गरीका विद्यालय बनाउँछौँ भनेर शिक्षा क्षेत्रमा महत्त्वपूर्ण लगानीहरू गरिरहनु भएको छ, अधिक लगानीहरू गरिरहनु भएको छ। अहिलेको पछिल्लो अवस्था के छ शिक्षा क्षेत्रको हल्दीबारीको, बताइदिनुहोस् न।
हामीलाई यो पछिल्लो क्रममा चाहिँ कोभिडको कारणले गर्दा निकै समस्याहरू परेको छन्। अब यो हाम्रो एउटा हल्दीबारीको मात्रै समस्या होइन, यो एउटा अन्तर्राष्ट्रिय समस्या हो। अहिले पछिल्लो क्रममा चाहिँ हामीले भौतिक रूपमै विद्यालयहरू सञ्चालन गरिसकेको अवस्था छ हल्दीबारीमा।
हजुर।
र शिक्षा क्षेत्रमा चाहिँ हामीले समग्र रूपमा भन्ने हो भने हल्दीबारी गाउँपालिकालाई गाउँपालिकामा सामुदायिक विद्यालयहरू सुधार गर्ने कुरामा चाहिँ हामीले विभिन्न खालका कार्यक्रमहरू सञ्चालन गरेका छौँ। हामीले त्यो कार्यक्रमहरू सञ्चालन गरिरहँदाखेरि शिक्षामा हामीले कति गर्न सक्थ्यौँ, त्यसको परिणाम के आउन सक्थ्यो भन्ने गरेको चाहिँ हामीले परिणाम देखाउन सकेनौँ कोभिडको कारणले। किनभने हामीलाई दुईवटा आर्थिक वर्ष कोभिडले ठुल्ठुलो बनाएको अवस्था छ, विद्यालयहरू बन्द गर्नु परेको अवस्थाहरू बन्यो। तर हामीले समग्र हल्दीबारीमा हेर्ने हो भने शिक्षा क्षेत्रमा हामीले चाहिँ जुन शिक्षा क्षेत्रमा हामीले सुधार भनेर शिक्षा सुधारको क्रममा चाहिँ जुन खालको चाहिँ हामीले लगानीहरू गऱ्यौँ र हामीले कार्यक्रमहरू सञ्चालन गऱ्यौँ, अहिले चाहिँ सामुदायिक र संस्थागत विद्यालयमा फरक छुट्याउने गरेको स्थिति हल्दीभरि गाउँपालिकाभित्र छैन, सामुदायिक विद्यालयहरू सुध्रेर गएको अवस्था छ। हिजो विद्यालयहरूमा विद्यार्थीहरू पनि निकै कम्ती उपस्थिति हुन्थ्यो भने अहिले सामुदायिक विद्यालयहरूमा विद्यार्थीहरूको पनि निकै भिडभाड निकै चाहिँ बढ्दो उपस्थिति छ अहिले उपस्थिति। त्यो भएको कारणले गर्दा हामीले चाहिँ सामुदायिक विद्यालयहरूमा विभिन्न खालका कम्प्युटरका कार्यक्रमहरू चलाएका छौँ। हामीले सबै सामुदायिक विद्यालयहरूमा कम्प्युटर ल्याबहरू सञ्चालन गरेका छौँ। हामीले कम्प्युटर ल्याब सँगसँगै हामीले त्यहीँका स्थानीय भाइ बहिनीहरू जसले कम्प्युटर विषयबाटै 12 कक्षा पढेका भाइ बहिनीलाई कम्प्युटर टिचरको रूपमा झन्डै हामीले 20-22 जना भाइ बहिनीहरूलाई कम्प्युटर टिचरको रूपमा राखेका छौँ। त्यो भएको कारणले गर्दा अरू अन्य चाहिँ हामीले रेगुलर हरेक वर्ष हामीले पहिलो वर्ष माविमा क्यान्टिन निर्माण गऱ्यौँ, हामीले दोस्रो वर्ष आधारभूतमा गऱ्यौँ भने यो आर्थिक वर्षमा हामीले चाहिँ सबै प्राविहरूमा क्यान्टिनभित्रै विद्यालयभित्रै ग्राउन्डमा भित्र फ्रेस दैनिक पाकले चाहिँ ताजा खाजा खाना पाउनुपर्छ भाइ बहिनीहरूले भन्ने गरेको हिसाबले हामीले क्यान्टिनहरू सबै विद्यालयमा बनाएका छौँ। संरचनाको हिसाबले भवनहरू हिजो चुइने थिए, कतिपय झ्याल थिएनन्, ढोका थिएनन्, लथालिङ्ग भएको अवस्थाहरू थियो। सामुदायिक विद्यालयका स्रोतहरू नहुँदाखेरि चाहिँ लथालिङ्ग भएको स्थिति थियो भने हामीले अहिले चाहिँ सामुदायिक विद्यालयमा अहिले त्यस्तो अवस्था छैन, भवनहरू पनि निकै सुधार भएर गएको अवस्था छ र अरू पनि थुप्रै खेल प्रशिक्षकहरू हामीले चाहिँ राखेर खेलकुदको क्षेत्रबाट पनि अगाडि बढाउनुपर्छ भन्ने गरेको हिसाबले हामीले युवा शिक्षकहरू हामीले कबड्डीका चाहिँ राष्ट्रिय खेलाडीहरूलाई हामीले प्रशिक्षकको रूपमा नियुक्ति गरेर राखेको अवस्था छ र शिक्षामा त्यो भएको कारणले गर्दाखेरि हामीले सामुदायिक विद्यालय सुधार कार्यक्रम भनेर धेरैवटा कार्यक्रमहरू सञ्चालन गरेका छौँ। समग्र हाम्रो चाहिँ गाउँपालिकाले खेलो फर्को गर्ने जति बजेट छ बजेटको झन्डै हामीले चाहिँ 24-25% जस्तो चाहिँ शिक्षा क्षेत्रमा लगानी गरेको अवस्थाहरू छन् भने कतिपय विद्यालयहरूको चाहिँ स्रोत थिएनन् भने हामीले अहिले स्रोतसँग जोडाइदिएका छौँ। कतिपय विद्यालयहरूमा व्यावसायिक सटरहरू त्यसै लगानीकर्ताहरू नहुँदाखेरि चाहिँ एउटा चाहिँ समस्या आइरहेको थियो भने अहिले हामीले सबै प्रायः चाहिँ जहाँ चोकहरू छन् त्यहाँ नजिकै भएको चाहिँ विद्यालयहरूको आसपासमा वरिपरि हामीले चाहिँ सटरहरू निर्माण गरिरहेका छौँ भने अहिले विद्यालयहरूले त्यो सटर भाडामा लगाएर केही आम्दानीको स्रोतहरू चाहिँ बनाइरहेको अवस्था छ। हामीले यसरी चाहिँ गराएका छौँ र स्रोत चाहिँ कतिपयका जग्गा जमिनहरू चाहिँ विद्यालयका जग्गा जमिनहरू चाहिँ सस्तो मस्तो मूल्यमा चाहिँ ठेकामा लगाइरहेको चाहिँ थिए। हामीले अहिले चाहिँ होइन तपाईँहरू आफै उत्पादनसँग जोडिनुपर्छ भन्ने गरेको हिसाबले हामीले पटक पटक ती कुराहरू पनि राखेका छौँ। त्यो गर्दाखेरि समग्र शिक्षा क्षेत्रमा हामीले सुधार गरेर अगाडि बढिरहेको स्थिति छ।
उपाध्यक्षज्यू, हामीले शिक्षाका कुरा गऱ्यौँ, स्वास्थ्यमा चाहिँ अहिले हल्दीबारीमा यहाँहरूले स्वास्थ्यलाई पनि उत्तिकै प्राथमिकता दिएर अगाडि बढाइरहनु भएको छ। जलथलमा सुविधा सम्पन्न ल्याब कम्तीमा बेसिक कामहरूका लागि चाहिँ मान्छे बिर्तामोड भद्रपुरसम्म जानु नपरोस् भन्ने गरेको कुरामा पनि ध्यान दिइरहनु भएको छ। अहिले स्वास्थ्यको पछिल्लो अवस्था चाहिँ के छ, के गर्दै हुनुहुन्छ?
जनताहरूसँग प्रत्यक्ष सरकार राख्ने विषय शिक्षा स्वास्थ्य खानेपानी नै हुनु गणेश त्यो भएको कारणले गर्दा हामीले शिक्षालाई पनि पहिले प्राथमिकता राखेर काम गऱ्यौँ। त्यो पनि अर्को साथै चाहिँ स्वास्थ्य पनि चाहिँ जनताहरूसँग प्रत्यक्ष सरकार राख्ने विषय भएकोले गर्दा हामीसँग भएको अहिले सबै वार्डहरूमा हामीले स्वास्थ्य चौकीहरू निर्माण गरिसकेको अवस्था छ। हामीले चाहिँ साविक 3 गाविसहरू मिलेर हाम्रो गाउँपालिका चाहिँ बनेको हो। त्यो गर्दा हामीले साविक गाविसहरूमा गोल्लाब हल्दीबारी र जलथलमा हामीले ल्याब सञ्चालन गरेका छौँ। त्यहाँका नागरिकहरूले सामान्य एउटा टेस्ट गर्ने कुरालाई लिएर चाहिँ दिनभरि उहाँहरूको समय खेर नजाओस् र बिहानदेखि गएर बस्नुपर्ने स्थितिको चाहिँ अन्त्य गरेका छौँ। अहिले ल्याबहरू सञ्चालन गरेका छौँ। त्यहाँबाट झन्डै महिनामा चाहिँ झन्डै 400-500 मान्छेहरूले सेवा सुविधा त्योभन्दा बढी नागरिकहरूले लिनुभएको छ। जस्तो जो रेगुलर सुगरको पेसेन्ट हुनुहुन्छ उहाँहरूको सुगर महिनामा 15 दिनमा चेक गरिराख्ने कुराहरूलाई हामीले चाहिँ त्यसलाई सहज बनाएका छौँ। ज्येष्ठ नागरिकहरू अब कहाँ जाने चेक गर्न बित्तामा जानुपर्ने स्रोत साधनहरू पक्रिनु पर्ने मान्छेको समयको पनि बर्बाद तपाईँको चाहिँ आर्थिक कुरा पनि यहाँदेखि बित्तामासम्म पुग्दाखेरि आर्थिक कुराहरूको पनि चाहिँ समस्या हुने अनि अब बित्तामा गएर टेस्ट गरिसकेपछि बाहिर होटलमा खानुपर्ने त्यो भइसकेपछि अहिले चाहिँ घरकै खाना खाएर मान्छेहरूले चाहिँ स्वास्थ्य तरिकाले टेस्ट गर्ने गरेको हामीले स्वास्थ्यको क्षेत्रमा ल्याबहरू सञ्चालन गरेका छौँ। बर्थिङ सेन्टरहरू सञ्चालन गरेका छौँ। अहिले सबै वार्डहरूमा हामीले चाहिँ छ। अब सम्भवतः हामीले अहिले गाउँपालिका स्तरीय अस्पताल पनि ठेक्का लगाएर अगाडि बढाइसकेको अवस्था छ भने हामीले चाहिँ त्यो निर्माण हुँदै गर्छ, तर हामीले चाहिँ अस्पताल पनि सञ्चालन गरेर जाने हो कि भनेर हामीले बजेटको पनि व्यवस्थापन गरेर अब चाहिँ अगाडि बढेको अवस्था छ। हामी सम्भवतः यही आर्थिक वर्षबाट गाउँपालिका स्तरीय एउटा अस्पताल पनि सञ्चालन गर्ने गरेको तयारीमा छौँ। त्यो भएको कारणले गर्दा स्वास्थ्यमा पनि हामीले सामान्य नेपाल सरकारको जुन उद्देश्य छ नागरिकहरूलाई चाहिँ स्वास्थ्यमा चाहिँ पहुँच पुऱ्याउने त्यो कुरालाई चाहिँ हामीले कार्यान्वयनै गरेर हल्दीबारीमा हामीले पुगेको अवस्था छ। अब ठुल्ठुला चाहिँ रोगहरू ठुल्ठुला समस्याहरू त अब नजिकै अन्य अस्पतालहरूमा जानुपर्ने कुरा छ भने सामान्य कुराहरू चाहिँ अब हल्दीबारीमा वञ्चित हुनु परेको अवस्था छैन नागरिकहरूले।
अहिले चाहिँ स्वास्थ्यको क्षेत्रमा यहाँहरूले काम गरिराखेको कुरा पनि भयो, खानेपानी अहिले यहाँले चर्चा गर्दै हुनुहुन्थ्यो, खानेपानीको अवस्था चाहिँ हल्दीबारी गाउँपालिका क्षेत्रभित्रको पछिल्लो अवस्था के हो?
खानेपानी चाहिँ पछिल्लो क्रमको चाहिँ हाम्रो अब जलथल खानेपानी सञ्चालन भइसकेको अवस्था छ। झन्डै तपाईँको चाहिँ अहिले चाहिँ 60%भन्दा बढी भूभागमा चाहिँ खानेपानी चाहिँ पाइपहरू विस्तार भइसकेका छन् भने हामीले यो आर्थिक वर्षमा हामी सबै चाहिँ साविक जलथल भनेको त अहिलेको 3-4-5 नम्बर वार्ड पर्छ, ती सबै ठाउँमा हामी खानेपानी विस्तार गरिसक्छौँ। गोल्लाप चाहिँ गोल्लाप खानेपानी पनि सञ्चालन भइसकेको अवस्था छ, अहिले बजार एरियाहरूमा सञ्चालन भएको अवस्था छ भने त्यहाँ त्यसलाई पनि हामीले यो आर्थिक वर्षमा चाहिँ अलिकति चाहिँ भित्रभित्रसम्मै सञ्चालन गर्ने गरेको तयारीमा राखेका छौँ। हामीले पाइपहरू खरिद गरेका छौँ, हामीले गत आर्थिक वर्षमा नेपाल सरकारबाट झन्डै 2 करोड पैसा चाहिँ हामीले अनुदान प्राप्त गरेका थियौँ। त्यो अनुदानबाट चाहिँ हामीले पाइपहरू विस्तार गरेका छौँ भने हामीले झन्डै 500 परिवारलाई चाहिँ निशुल्क धारा जसले चाहिँ खानेपानीबाट वञ्चित हुनु नपरोस्, चाहिँ जो श्रम गर्नुहुन्छ जसको स्रोत छैन जो चाहिँ निम्न वर्गको हुनुहुन्छ उहाँहरूलाई पहिचान गरेर हामीले धाराहरू पनि निशुल्क जोड दिने भनेर 500 धाराहरू पनि हामीले खरिद गरेर राखिएको अवस्था छ। पाइपहरू चाहिँ झन्डै 70-80 किलोमिटर पाइप विस्तार गर्ने गरी हामीले पाइप खरिद गरेर राखेको अवस्था छ भने अब आवश्यकताको आधारमा हामीले चाहिँ प्राविधिकहरूको सल्लाहमा हामीले यो आयु हिन्दमा चाहिँ यो आर्थिक वर्षबाट चाहिँ सबैतिर विस्तार गर्छौँ भने साविक हल्दीबारीमा पनि खानेपानीका ट्याङ्कीहरू निर्माण भएर अब सञ्चालनको क्रममा रहेको छ। अब त्यो चाहिँ कतिपय चाहिँ आर्थिकको बजेटको कारणले रोकिएको छ, सम्भवतः यो आर्थिक वर्षमा हामी खानेपानी पनि सबै जनताहरूको पहुँचमा पुर्याउँछौँ।
यहाँहरूले जनता आवास कार्यक्रम अन्तर्गत केही घरहरू बनाउने र विपन्न नागरिकहरूलाई वितरण गर्ने गरीका कामहरू पनि गर्दै हुनुहुन्थ्यो, यो अभियान चाहिँ कसरी सञ्चालन भइरहेको छ, यो काम कसरी अगाडि बढाइरहनु भएको छ?
हामीले चाहिँ जनता आवास भनेर तराई मधेस समृद्धि भन्ने कार्यक्रम एउटा लिएको थियौँ, त्यो चाहिँ घर अहिले निर्माण भइसकेको अवस्था छ हामीसँग 14 घर। हामीले त्योभन्दा अगाडि झन्डै 35-40 घर चाहिँ हामीले चाहिँ सहारासँग चाहिँ समन्वय गरेर हामीले साझेदारीमा जनताहरूलाई बनाएर हामीले उहाँहरूको जहाँ जहाँ जमिन छ त्यहीँ बनाएर हस्तान्तरण गरिसकेको अवस्था छ। त्यो भएकोले गर्दा यो कार्यक्रम अब हाम्रो करिब घरहरू बनाइसकेको अवस्था छ। अब हामीले पहिचान गरेर कुन अवस्थाको मान्छेलाई त्यहाँ राख्ने हो भन्ने कुरा चाहिँ हामीले त्यो गर्न सकिरहेका छैनौँ, त्यो सक्यो हामीले यो वर्ष त्यो काम गर्छौँ।
यहाँहरूले गाउँपालिकाको भवन पनि वडा कार्यालयहरू पनि बनाउने गरेका कुराहरू अगाडि बढाइरहनु भएको थियो, गाउँपालिकाको भवन अन्तिम चरणमा पुगिरहेको पनि हामीले देखिरहेका छौँ, कहिलेसम्ममा गाउँपालिका चाहिँ आफ्नै भवनमा सर्न सक्ला, तयारी के हुँदैछ उपाध्यक्षज्यू?
हामी सम्भवतः यस्तो छ अब यो हाम्रो पनि हाम्रो कार्यकालको पनि अन्तिम वर्ष भएकोले गर्दा अब यो अन्तिम वर्षमा अब कामहरू करिब धेरै गाउँपालिकाका भवनहरू बाटाघाटाहरू अन्य संरचनाहरू चाहिँ अन्तिम चरणमा पुगेका छन्। सम्भवतः गाउँपालिकाको भवन चाहिँ हाम्रो अब दसैँ तिहार यो कार्तिक मसान्तसम्ममा हामीले चाहिँ ठेकेदार कम्पनीबाट जो निर्माण व्यवसायी हुनुहुन्छ उहाँले हामीलाई पक्कै हस्तान्तरण गर्नुहुन्छ भन्नेमा हामी छौँ, किनभने कामहरू करिब 90%भन्दा बढी काम सकिएको छ भने 8-10% कामहरू भनेको डेन्टिङ पेन्टिङ अब त्यहाँ चाहिँ रङ रोगनदेखि लिएर कतिपय कुराहरू वायरिङहरू यिनै सामान्य कामहरू रहेका छन्। उहाँले चाहिँ यो असोज मसान्तसम्म म काम सक्छु भन्नुभएको छ, तर हामीले आशा के गरेका छौँ भने कार्तिक मसान्तसम्म उहाँले हामीलाई भवन चाहिँ हस्तान्तरण गर्नुहुन्छ, हामी मङ्सिरको पहिलो हप्ताबाट नयाँ कार्यालयबाट काम सञ्चालन गर्छौँ भन्ने हामीले त्यो उद्देश्य लिएका छौँ।
यहाँहरूले चाहिँ पर्यटन र कृषि मार्फत हल्दीबारीलाई समृद्ध बनाउने गरेको यहाँहरू निर्वाचित हुने बित्तिकै यहाँहरूले चाहिँ आफ्नो जिम्मेवारी लिने बित्तिकै जनताले यहाँहरूलाई चाहिँ जनप्रतिनिधिका रूपमा विजयी गराउने बित्तिकैदेखि कृषि र पर्यटन मार्फत चाहिँ हल्दीबारीलाई समृद्धि ल्याउँछौँ भन्दै हुनुहुन्थ्यो। पर्यटनको क्षेत्रमा यहाँहरूले भेलागुडीमा लोकतान्त्रिक पार्क पनि निर्माण गर्दै हुनुहुन्थ्यो, त्यसको पछिल्लो अवस्था के छ, कसरी अगाडि बढाउँदै हुनुहुन्छ?
हामीले हाम्रो मूल नारा छ हल्दीबारीको दृष्टि कृषि र पर्यटन मार्फत समृद्धि भन्ने हामीले एउटा उद्देश्य लिएका छौँ। अब हाम्रो त्यो दृष्टि चाहिँ अब के हो त भन्दा किसान हामीले कृषिको क्षेत्रमा पनि हामीले हामीसँग भएका स्रोतहरू हामीले परिचालन गरेका छौँ। त्यस्तै पर्यटक क्षेत्रको रूपमा भन्यो भने हल्दीबारी गाउँपालिका झापाभरिकै सबैभन्दा ठुलो वन जङ्गल भएको एउटा पालिका पनि हो। जस्तो हामीसँग जलथल जङ्गल छ जुन 6300 हेक्टर जमिनमा फैलिएको छ जलथल जङ्गल, जुन चाहिँ चारवटा पालिकासँग सिमानाहरू जोडिएका छन्, भद्रपुर, कञ्चनकपल र बाह्रदशी। त्यो चाहिँ भूगोलको हिसाबले उपभोक्ताहरू चाहिँ त्यहाँका अरू पालिकाका नागरिक भए पनि भूगोलको हिसाबले चाहिँ त्यो हल्दीबारी नै हो। त्यो भएको कारणले गर्दाखेरि एउटा पर्यटक क्षेत्र सम्भावना बोकेको त्यो जलथल ठुलो जङ्गल हो, झापाकै सबभन्दा ठुलो जङ्गल भएकोले एउटा सम्भावना त्यहाँ छ। अब त्यसलाई बनाएर लाग्ने कुरामा अब स्थानीय पालिकाहरूको पहुँच नपुग्न सक्छ। त्यो गर्दाखेरि हामीसँग अर्को पनि एउटा जङ्गल चाहिँ भेलागुडी भन्ने 91.56 हेक्टर जमिनमा फैलिएको जमिन थियो। त्यो जमिनलाई चाहिँ अहिले हामीले चाहिँ एउटा पार्क निर्माण गर्ने भनेर हामीले यो भन्नु गत वर्ष चाहिँ 2 वर्ष अगाडि नै ठेक्का लगाएका थियौँ। त्यो ठेक्का लगाएका कामहरू अन्तिम चरणमा चाहिँ निर्माणहरू भइरहेको अवस्था छ भने यो आर्थिक वर्षमा मङ्सिर मसान्तसम्म काम सक्ने गरीको तयारीमा लाग्नु भएको थियो राजाहरू भने। अर्को प्याकेज चाहिँ हामीले नेपाल सरकारको पर्यटन मन्त्रालयबाट चाहिँ एउटा ठुलो कार्यक्रम परेको थियो, त्यो कार्यक्रमको पनि काम चाहिँ अब सुरु गर्न लागेको अवस्था छ भने अहिले चिल्ड्रेन पार्कहरूदेखि लिएर अब मनोरञ्जनका विभिन्न खालका सामग्रीहरू राख्ने गरेको चाहिँ तयारी भएको छ। सम्भवतः यो आर्थिक वर्षमा हामीले त्यो पार्कलाई त्यो काम कम्प्लिट गर्न सक्छौँ र त्यो पार्क चाहिँ एउटा झापाको एउटा आकर्षणको रूपमा चाहिँ रहन सक्छ र त्यो चाहिँ 3 पालिकासँग चाहिँ सेन्टरमा पर्छ, बिर्तामठ, भद्रपुर र हल्दीबारीसँग पर्छ र त्यो चाहिँ यो आर्थिक वर्षभित्रमा चाहिँ त्यो काम सक्ने गरेको चाहिँ तयारी गरेर अगाडि बढिरहेको अवस्था छ।
कृषिको क्षेत्रमा चाहिँ अहिलेसम्म के काम गर्नुभयो, अब के गर्नुहुन्छ?
कृषिको क्षेत्रमा हामीले अहिलेसम्म चाहिँ गरिरहेका कामहरू प्रशस्तै छन्। अब हामीले किसानहरूलाई प्रत्यक्ष रूपमा लाभ कसरी पुग्न सक्छ, हामीले जस्तै चाहिँ हल्दीबारी गाउँपालिकामा करिब करिब 2500-3000 भन्दा बढी घरधुरीकरलाई हामीले मोटर सिँचाइको लागि मोटर भनेर हरेक वर्ष त्यो कार्यक्रम सञ्चालन गऱ्यौँ भने अहिले अब हिजो जमिनहरू चाहिँ टाढासम्म चाहिँ खुल्ला देखिन सकिन्थ्यो भने अहिले हिउँदमा चाहिँ जमिनहरू बाँझो राख्ने कम चाहिँ कम भएको अवस्था छ, किनभने हामीले सिँचाइका मोटरहरू दिएका छौँ। त्यो भइसकेपछि चाहिँ सिँचाइ र विभिन्न विद्युतहरूको चाहिँ विस्तार गरेका छौँ, भोल्टेज सुधारका कार्यक्रमहरूलाई अगाडि बढाएका छौँ किसानहरूको हकमा। र हिजो मोटर चल्न समस्या हुन्थ्यो भने आज सहज तरिकाले मोटरहरूबाट पानीहरू सिँचाइ गरेर अब चाहिँ मान्छेले 2-3 लगाएको अवस्था छ कृषिमा। त्यो भएको कारणले गर्दा हामीले अर्को हल्दीबारीको बाछा झापाबरी माछा भन्ने कार्यक्रम सञ्चालन गरेका छौँ। झन्डै हामीसँग 150-200 हेक्टर जति जमिनमा हाम्रो माछा व्यवसाय साथीहरू हुनुहुन्छ, जो चाहिँ 50-60 साथीहरू माछा व्यवसायमा लाग्नु भएको छ। त्यस्तै तपाईँको चाहिँ अन्य थुप्रै हामीले चाहिँ कार्यक्रमहरू सञ्चालन चाहिँ गरेका छौँ। त्यो भएको कारणले गर्दा किसानहरूसँग प्रत्यक्ष किसानहरूलाई राहत मिल्ने गरेका कार्यक्रमहरू चाहिँ दर्जनौँ कार्यक्रमहरू सञ्चालन गरेको अवस्था छ। र प्राविधिकहरू पनि हामीले अब गाउँपालिकाले आफै चाहिँ 10 भाइ बहिनीहरूलाई प्राविधिक हामीले 18 पढाएर अहिले वार्डमा 2-2 1-1 गाउँपालिकामा प्राविधिक भाइ बहिनीहरू राखेको अवस्था छ। चाहिँ त्यो भएको कारणले गर्दाखेरि किसानहरूकै क्षेत्रमा चाहिँ हामीले त्यो कामहरू गरेका छौँ। अब कतिपय कुरा चाहिँ सबै अहिले दोष अब कतिपय त गर्न सकिएन, तर अब अहिले कोभिडलाई नै दोष दिनुपर्ने हुन्छ। कतिपय चाहिँ हामीले यो कोभिडको कारणले गर्दा पनि कतिपय कार्यक्रमहरू चाहिँ गर्न सकेनौँ।
अहिले चाहिँ यहाँहरू निर्वाचित भएको 5 वर्षका लागि निर्वाचित हुनुभएको, त्यो 5 वर्षको अन्तिम वर्ष चलिरहेको छ, यो अन्तिम वर्षको बजेट कार्यान्वयनको अवस्था चाहिँ के छ? यहाँहरूले यो चालु आर्थिक वर्षको बजेट कार्यान्वयन गर्न थालिसक्नुभयो अथवा तयारी मात्रै हुँदैछ, यो बजेटलाई चाहिँ कसरी अगाडि बढाउँदै हुनुहुन्छ?
यो चाहिँ यस्तो भयो, यो अन्तिम वर्ष भएकोले गर्दा हामीसँग प्रशस्त योभन्दा अगाडि नि आर्थिक वर्षहरूमा हामीले बहुवर्षीय आयोजनाहरू ठेकाहरू हामीले अगाडि बढाएका थियौँ। त्यो भएको कारणले गर्दा हामीले यो वर्ष धेरै नयाँ कार्यक्रमहरू बनाउन सकेनौँ। हामीले बहुवर्षीय आयोजनाहरूलाई नै हामीले रकमहरू छुटाउनु पर्ने स्थिति थियो र हामीले थोरै कार्यक्रमहरू बनाएका छौँ। अब यो स्थानीय सरकार भएको कारणले गर्दा हरेक वर्षै पछि नयाँ नयाँ कुरा गर्ने कुरा आउँदैन। कतिपय पुराना कुराहरू राम्रा कुराहरूलाई निरन्तरता दिएका थियौँ हामीले भने हामीसँग चाहिँ यो बहुवर्षीय आयोजनाहरू चाहिँ अलिकति बाटाघाटाहरू भवनहरू अब पुलपुलिसाहरू चाहिँ अलिक बढी चाहिँ पार्कहरू चाहिँ बहुवर्षीय आयोजनाको रूपमा हामीले ठेक्का लगाएको कारणले गर्दा हाम्रो अलिक केही चाहिँ मोटो रकम चाहिँ बहुवर्षीय आयोजनालाई छुट्याउनु पर्ने भयो। अरू त हामीले निरन्तरता पुरानै कार्यक्रमहरू सञ्चालन गरेर लिएका छौँ र यो आर्थिक वर्षमा सम्भवतः अब अन्तिम वर्ष भएकोले गर्दा यो चाहिँ एकदम तीव्र गतिमा हामीले गरेका कामहरूलाई कार्यान्वयन गर्ने छिटो टुङ्ग्याउने छिटो चाहिँ ती संरचनाहरू चाहिँ हाम्रै कार्यकालमा बनियोस् भन्ने गरीको हिसाबले हामी त्यसरी लागेको अवस्था छ।
यहाँ चाहिँ नेकपा एमालेबाट निर्वाचित हुनुभएको छ। नेकपा एमालेको हल्दीबारीमा दुई तिहाई बहुमत छ। यहाँहरूले काम गरिरहँदा यहाँ निर्वाचित भइरहँदा चुनावमा गइरहँदा एमाले एक्लै चुनाव भिडिराखेको थियो। त्यस पछाडि माओवादी केन्द्रसँग एकता भयो। अहिले पछिल्लो समयमा आइपुग्दा माओवादी केन्द्रसँगको एकता पनि भङ्ग भयो। त्यस पछाडि नेकपा एमालेकै लामो समय नेतृत्व गर्नुहुने माधव कुमार नेपालले अर्को पार्टी नेकपा एकीकृत समाजवादी भन्ने दर्ता गर्नुभएको छ। यसले चाहिँ हल्दीबारीको नेकपा एमालेको राजनीतिलाई कतिको प्रभाव पारेको छ, यहाँले कसरी मूल्याङ्कन गर्नुभएको छ?
यो यस्तो छ, अब हल्दीबारीकै हकमा भन्ने हो भने नेकपा एमालेलाई खासै चाहिँ यो पछिल्लो क्रमको जुन माधव कुमार नेपाल समूहको समाज चाहिँ नेकपा समाजवादी भन्ने छ जसले चाहिँ खासै त्यस्तो धेरै असर गरेको देखिँदैन। केही व्यक्तिहरू चाहिँ व्यक्तिगत रूपमा चाहिँ त्यता लागेको केही एक दुईजना देखिन्छ, तर त्यसरी कमिटी बनाएर तपाईँको चाहिँ ठुलै साथीहरू त्यसरी गरेको चाहिँ हल्दीबारीभित्र चाहिँ करिब करिब जिरोकै अवस्था छ। उहाँहरूको त्यस्तो धेरै चलखेल भूमिका त्यस्तो धेरै देखिएको अवस्था छैन हल्दीबारीभित्र। र समग्र हल्दीबारीमा नेकपा एमालेको हामीले प्रतिनिधि भएको हिसाबले हिजो नेकपा एमालेबाट प्रतिनिधित्व गरेर निर्वाचन लडेको मान्छेहरू हामी, त्यो भएको कारणले गर्दा हामीले विकास गर्ने पार्टी, काम गर्ने पार्टी, जनताको काम गर्ने, जनताको भावना बुझ्ने, जनताहरूको मर्म बुझ्ने र जनताहरूसँग लुकामारी खेलेर विकास गर्न सक्ने पार्टी नेकपा एमाले हो भन्ने हामीले त्यहाँ बनाएका छौँ। त्यो बनाएकै कारणले गर्दा आज चाहिँ अहिले पनि हल्दीबारीमा नेकपा एमाले बलियो अवस्था छ, नेकपा एमाले त्यति कमजोर अवस्था छैन। त्यो भएको कारणले गर्दा माधव कुमार नेपाल समूहहरूले पनि धेरै चाहिँ त्यहाँ चलखेल गर्न सक्ने गरेको अवस्था बनेन, किनभने हामीले नेकपा एमाले काम गर्ने पार्टी हो, नेकपा एमालेका नेतृत्वहरू नेता नेतृत्वहरूले काम गर्छन् भन्ने गरेको हिसाबले हामीले मन जितेको अवस्था छ। त्यो मन जितेकै कारणले गर्दा अहिले नेकपा एमाले हल्दीबारीमा अग्रपङ्क्तिमा रहेको अवस्था पनि छ।
अहिले यहाँहरूले चाहिँ जुन ढङ्गले कामहरू गर्दै हुनुहुन्छ, यो कामबाट नागरिकहरू चाहिँ कतिको सन्तुष्ट भएको पाउनु भएको छ? अब झापाकै हकमा कुरा गर्ने हो भने विकास बजेट चाहिँ सबैभन्दा सानो पालिका सङ्घबाट आउने, प्रदेशबाट आउने अनुदानहरू चाहिँ कम आउने गरेको अवस्था, जनसङ्ख्याका हिसाबले त्यहाँको चाहिँ क्षेत्रफलको हिसाबले अलिक कम आउने गरेको अवस्था छ। झापाकै पालिकाहरूको कुरा गर्दा पनि आफ्नो आन्तरिक स्रोत पनि त्यति दह्रो स्रोतहरू देखिरहेको छैन। यो अवस्थामा नागरिकको अपेक्षालाई चाहिँ यहाँहरूले कतिको पुरा गर्न सकेको महसुस गर्नुभएको छ?
हामीले नागरिकहरूले जति अपेक्षा गर्नुभएको छ त्यो चाहिँ हामीले पुरा गर्न सकेका छैनौँ, किन भन्दा मान्छेहरूको आशा अपेक्षा बढी छ। तर हामीले जति प्राप्त गरेका छौँ, हामीले जति स्रोतहरू नेपाल सरकारबाट र प्रदेश सरकारहरूबाट र हाम्रो स्थानीय स्रोतहरू जुटाउन सकेका छौँ, हामीले प्राप्त गरेका स्रोतहरूलाई हामीले सही ढङ्गबाट परिचालन गरेको कारणले गर्दा आज विकास निर्माणको गतिविधिमा चाहिँ हामीले भन्नु पर्दैन, अलिकति बाहिर छलफलको विषय भन्दा पनि हल्दीबारीले गर्दा हुँदो रहेछ त खोइ त अरूले भन्ने गरेको हिसाबको कुराहरू गएका छन्। त्यो भनेको चाहिँ हामीले सही ठाउँमा सही ढङ्गबाट हामीले परिचालन गरेकै कारणले गर्दा आज हल्दीबारीको काम देखिएको अवस्था छ। किनभने हामीले अघि चर्चा गऱ्यौँ, हामीले कहाँ लाग्यौँ, हामी भन्दा हामी शिक्षामा लाग्यौँ, हामी स्वास्थ्यमा लाग्यौँ, हामी खानेपानीमा लाग्यौँ, हामी कहाँ लाग्यौँ भन्दा कृषिमा लाग्यौँ, प्रत्येक क्षेत्रहरूमा लाग्यौँ हामीले। त्यो भएको कारणले गर्दाखेरि चाहिँ हल्दीबारीकामा चाहिँ हामीले काम चाहिँ जति स्रोत प्राप्त गऱ्यौँ त्यो स्रोतलाई सही ढङ्गबाट परिचालन गरेको कारणले गर्दा र परिचालन गर्न सकेको कारणले गर्दा हामीले चाहिँ साना साना जनताहरूबाट चाहिँ जनताहरूले राहत पाउने जस्तो हामीले जनता उपचार सहायता कोषहरू चलाएका छौँ, जुन त जनताको कर जनताको निम्ति भनेर आज हुने खानेहरूबाट लिएर हुँदा खानेलाई बिरामी पर्दासम्म सहयोग गर्ने गरीको कोषहरू निर्माण गरेका छौँ। त्यो भएको कारणले गर्दाखेरि चाहिँ हामीले सही ढङ्गबाट परिचालन गरेको कारणले गर्दा हल्दीबारीमा अलिकति कामको परिणाम देखिएको हो कि भन्ने चाहिँ हामीलाई पनि त्यो महसुस भएको छ। तर यद्यपि जनताहरूको आशा अपेक्षा चाहिँ हामीले पुरै पुरा गर्न सकेको अवस्था छैन, किन भन्दा मान्छेहरूको आशा अपेक्षा धेर हुन्छ, त्यो भएअनुसारको स्रोत हुँदैन, अनि कतिपय ठाउँमा स्रोत भएर पनि परिचालन गर्न सकिरहेको अवस्था हुँदैन। तर हामीले जति स्रोत प्राप्त गरेका छौँ त्यसलाई चाहिँ सही ढङ्गबाट परिचालन गरेकै कारणले गर्दा आज हल्दीबारी जे भए पनि झापामा एउटा चर्चाको विषय बनेको छ। हामीले विकास निर्माणको कुरामा अरू पालि अन्य पालिकाहरूसँग तुलना गर्ने भने हल्दीबारी मलाई तल भयो जस्तो लाग्दैन। कामको हिसाबले चाहिँ अहिले पनि गएर कामको परिणामहरू देखिन सक्ने स्थिति छ। झन्डै 70-75 किलोमिटर बाटो, हिजो चाहिँ 1 किलोमिटर बाटो पिच हेर्नलाई अर्को क्षेत्र जानु पर्थ्यो भने अरू पालिका जानु पर्थ्यो भने आज हाम्रै पालिकाभित्र 70-75 किलोमिटर बाटोहरू निर्माण भएका छन् भने 40 किलोमिटरभन्दा बढी सडकहरू त स्थानीय सरकारले आफ्नो स्रोत परिचालन गरेर माथिबाट चाहिँ नेपाल सरकारबाट पहल गरेर काम भइरहेको छ भने अन्य 30-35 किलोमिटर बाटो त सङ्घ र प्रदेशकै बजेटमा माथिबाटै ठिक स्वीकृति भएर काम अघि बढिरहेको स्थिति छ भने हल्दीबारी आज त्यो अवस्थामा पुगेको छ।
अहिले चाहिँ हल्दीबारीको विकासलाई तीव्र विकास गर्नका लागि यहाँहरू अहोरात्र खटिरहनु भएको छ, यसरी काम गर्ने सन्दर्भमा चाहिँ आफ्नै आन्तरिक स्रोतहरूलाई मजबुत बनाउने सन्दर्भमा चाहिँ यहाँहरूले के प्रयत्नहरू गर्दै हुनुहुन्छ?
हामीले अहिले आफ्नो आन्तरिक स्रोत बनाउने कुराहरूमा चाहिँ लगानी हामीले अघि भन्यौँ, हामीले भोलि त्यो पार्कलाई हामीले जुन भेलागढी पार्क बनाउँदैछौँ त्यो पार्क निर्माण गर्न सक्यौँ भने हामीले चाहिँ त्यहाँबाट लाखौँ रुपियाँ पैसा चाहिँ वार्षिक राजस्व हामीले सङ्कलन गर्न सक्छौँ। भनेपछि त्यहाँ चाहिँ पर्यटकहरू आउनुहुन्छ, त्यो पार्कको आसपासमा चाहिँ होटेलहरू सञ्चालन हुन्छन्, विभिन्न रेस्टुरेन्टहरू चाहिँ सञ्चालन हुन्छन्, तिनले ट्याक्स तिर्छन्, कर तिर्छन्, त्यो पार्कभित्र प्रवेश शुल्कहरू हुन्छन्, मान्छेहरू चाहिँ त्यहाँ विभिन्न खालका मनोरञ्जनका का लागि त्यहाँ आएका हुन्छन्, मनोरञ्जनका सामग्रीहरू हुन्छन्, त्यहाँबाट प्राप्त भएका ट्याक्सहरू त स्रोत कसको हो भन्दा त्यो त गाउँपालिकाको हो। त्यो भएको कारणले गर्दा एउटा स्रोतभरि चाहिँ गाउँपालिकाको स्रोत चाहिँ राम्रो स्रोत एउटा भेलागढी पार्क बन्न सक्छ। अर्को चाहिँ हामीले बनाउन सक्ने भने हामीले जलफलको जङ्गललाई संरक्षण गर्न सक्ने र त्यसलाई एउटा खुल्ला चिडियाखानाको रूपमा विकास गरेर लान सक्ने हो भने चाहिँ एउटा जलफलको जङ्गल पनि एउटा हल्दीबारीको सम्भावना गएको स्रोत हुनसक्छ। अर्को चाहिँ हामीसँग हिजो मैले अघि पनि जोडेँ, सामुदायिक विद्यालयहरूमा चाहिँ जग्गा जमिनहरू चोकमा थिए, चाहिँ अलपत्र परेको अवस्थालाई अहिले हामीले बजारका चाहिँ कतिपय व्यावसायिक टहराहरू बनाएका छौँ, त्यो पनि एउटा चाहिँ गाउँपालिकाको स्रोत नै हुन्छ। त्यो भएको कारणले गर्दा अब हल्दीबारी गाउँपालिकाकोमा चाहिँ अब चाहिँ हाम्रो स्रोत भएको एउटा मालपोत घर धुरीघर यहाँभन्दा अरू स्रोत थिएन, तर अहिले हामीले स्रोतका पहिचानहरू गरेर हामीले गरेका लगानीहरू पनि रिटर्न आउने गरेको अवस्थाले चाहिँ हामीले कतिपय ठाउँमा हामीले लगानी गरेको अवस्था छ।
हल्दीबारीलाई समृद्ध हल्दीबारी बनाउनका लागि, त्यहाँका नागरिकहरूको जीवनस्तर माथि उठाउनका लागि अब के कामहरू गर्न चाहिँ आवश्यक छ भन्ने गरेको कुरा यहाँले 4 वर्ष पुरा गरिसक्नुभयो, 5 वर्ष चल्दैछ उपाध्यक्षका रूपमा गाउँपालिकाको नेतृत्व गरिरहनु भएको छ, अब त्यहाँ प्राथमिकता दिएर अगाडि बढाउनु पर्ने कामहरू चाहिँ के हुन् भन्ने ठान्नु भएको छ?
हल्दीबारीमा अगाडि बढाउने भनेको एउटा पहिलो प्राथमिकता कृषि हो, दोस्रो पर्यटन नै हो। हामीसँग पर्यटन क्षेत्रमै हामीले चाहिँ जानुपर्ने हुन्छ। मैले किनभने हामीसँग कृषियोग्य जमिनहरू छन्, त्यो भएको कारणले गर्दा हामीले कृषिलाई प्रविधिसँग जोडेर कसरी चाहिँ हामीले चाहिँ बढीभन्दा बढी चाहिँ उत्पादन गर्न सक्छौँ भन्ने कुराको हिसाबले चाहिँ जानुपर्छ। कृषि नै हो, हल्दीबारी गाउँपालिका कृषि क्षेत्रको लागि योग्य चाहिँ ठाउँ हो, त्यो भएकोले गर्दा हामीले चाहिँ कृषिलाई प्राथमिकता दिनुपर्छ। र कृषि सँगसँगै हामीसँग चाहिँ वन जङ्गलहरू भएको, अहिले पनि झन्डै रैथाने हात्तीहरू चाहिँ 1500 हात्तीहरू जलथल जङ्गलमा बस्छन्, त्यहाँ चाहिँ विभिन्न खालका जनावरहरू छन्, त्यो चाहिँ एसियाकै चाहिँ एउटा चाहिँ नमुनाको रूपमा रहेको जङ्गल भएको कारणले गर्दा हामीले पर्यटक क्षेत्रबाट अघि बढ्न सक्छौँ। अर्को चाहिँ कृषि नै हो, यो दुईवटा कुराबाट हल्दीबारीको सम्भावना देखिन्छ।
अब यो वर्षमा नै चुनाव हुने गरेको सम्भावना छ होइन, असार 14 गते त यहाँहरू निर्वाचित भएको 5 वर्ष पुरा पनि हुन्छ। अहिले जनप्रतिनिधिहरूको टिमले यहाँहरूले जसरी काम गर्दै हुनुहुन्छ, यसलाई अझ सहज बनाउनका लागि नागरिकले के गरिदिनुपर्छ भन्ने यहाँहरूको चाहिँ एक्सपेक्टेसन हो?
अब यो चुनावी वर्ष पनि हो, त्यो भएको कारणले गर्दा अब अनुभवले भएका अनुभव भएका मान्छेहरू नयाँ मान्छेहरूलाई फेरि पनि आएर तपाईँको चाहिँ काम गर्ने कुरामा सहज बन्दैन। त्यो भएको कारणले गर्दा कतिपय कुराहरू हामीले त नयाँ चाहिँ व्यवस्थामा सिक्दा सिक्दै कतिपय कुराहरू चाहिँ हामीले सिक्दा सिक्दै बितेको अवस्थाहरू छन्। त्यो भएको कारणले गर्दा त्योपछि नागरिकहरूले को मान्छे आउँदा हल्दीबारीलाई समृद्ध हल्दीबारी बनाउन सक्छ, हल्दीबारीलाई विकास गर्न सक्छ, हल्दीबारीमा चाहिँ हामी त एउटा जनप्रतिनिधि भएर जाने भनेको त्यहाँ गोठालो बस्न जाने हो, कसले राम्रो गोठालो बनाउन सक्छ, कसले राम्रो ड्युटी गर्न सक्छ, कसले राम्रो गरी चाहिँ त्यहाँ भएका स्रोतहरू परिचालन गर्न सक्छ, जनताहरू चाहिँ जाँदाखेरि कसले जनतालाई राम्रो रेस्पोन्स गरेर जनताकोलाई काम गर्न सक्छ भन्ने कुरा चाहिँ त्यहाँका जनताहरूले त्यो विवेक प्रयोग गर्नुपर्छ। अब त्यो विवेक प्रयोग गरिएन भने यो चाहिँ जनताहरूसँग प्रत्यक्ष सरकार राख्ने सरकार स्थानीय सरकार भएको कारणले गर्दा अब स्थानीय सरकारको प्रतिनिधिहरू चुन्ने कुरामा जनताले एकदम धैर्यतापूर्वक विवेक प्रयोग गर्न सक्नु भएन भने त्यो चाहिँ समस्या चाहिँ जनताहरूलाई नै आउने भएको कारणले गर्दा अब यो चुनावी वर्ष भएकोले गर्दाखेरि चाहिँ पछि त्यो विवेक प्रयोग गरिदिनुपर्छ। जो मान्छे आउँदाखेरि चाहिँ हल्दीबारीलाई समृद्ध हल्दीबारी बनाउन सकोस्, हल्दीबारीलाई चाहिँ केन्द्रहरूसँग प्रदेशहरूसँग जोड्न सक्ने गरेको पहुँच भएको व्यक्ति र त्यहाँ चाहिँ काम गर्न सक्ने भएका स्रोतहरू परिचालन गर्न सक्ने शक्ति चाहिँ जुन व्यक्ति हो त्यो चाहिँ सही ढङ्गबाट त्यहाँका नागरिकहरूले त्यहाँका जनताहरूले पहिचान गर्नुपर्छ भन्ने कुरा हो मेरो।
उपाध्यक्षज्यू, हामी जनताको गुनासो, जनप्रतिनिधि र कर्मचारीसँग हल्दीबारी गाउँपालिका विशेष कार्यक्रमको अन्त्यमा छौँ। अन्त्यमा यो रेडियो सुन्दै गर्नुहुने आम नागरिकलाई, यहाँ चाहिँ नेकपा एमालेको युवा नेता पनि हल्दीबारी गाउँपालिकाको उपाध्यक्षका रूपमा, आम नागरिकहरूलाई यहाँको थप सन्देश के छ?
सर्वप्रथम त मलाई यस एफएम मार्फत भिजन एफएम मार्फत मेरा आफ्ना कुराहरू राख्ने, मलाई सोधेर आफ्नो कुराहरू राख्ने अवसर मौका दिनुभएकोमा मेरो व्यक्तिगत तर्फबाट र मेरो संस्थागत हल्दीबारी गाउँपालिकाको तर्फबाट म यहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र अन्त्यमा चाहिँ अब दसैँको हामी सङ्घारमा उभिएका छौँ, दसैँ चाहिँ आइरहेको अवस्था छ, हामीलाई सँगसँगै हामी चाहिँ दुई वर्षबाट हामी कोभिडको कारणले गर्दा थलथलिएको अवस्था छ, हामी आफ्नै ठाउँमा रहेर चाहिँ आफ्नै ठाउँबाट चाहिँ चाडपर्वहरू मनाऊ, अलिकति सचेत बनाउनु हुन चाहन्छु। र समग्र हामीले गाउँपालिकाको तर्फबाट प्रतिनिधिको हिसाबले गर्नुपर्ने कुराहरूमा हामी ओग्रा र जनताहरूको काममा लागिरहेको कुरा म यहाँहरूको बिचमा जानकारी गराउन चाहन्छु। धेरै कुरा मैले भन्ने भन्दा पनि अब अहिले यो चाहिँ हामीले व्यवहार हेर्नुपर्ने अवस्था छ, हामीले धेरै कुराहरू मिठा मसिना कुरा बोल्ने भन्दा पनि हामीले के गरिरहेका छौँ भन्ने कुरा तपाईँहरूले काममा परिणाम देख्नु भएको छ, त्यसलाई सही मूल्याङ्कन गरिदिनु होला, म यही भन्न चाहन्छु।
धन्यवाद छ उपाध्यक्षज्यू यो महत्त्वपूर्ण समयका लागि। उहाँ हुनुहुन्थ्यो हल्दीबारी गाउँपालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरी। हल्दीबारी गाउँपालिका क्षेत्रमा भइरहेका विकास निर्माणका कामको अहिलेको पछिल्लो अवस्थाका सन्दर्भमा कुराकानी गर्दै हामीले हल्दीबारी गाउँपालिकासँगको सहकार्यमा हरेक महिनाको 10 गते बिहान 7 बजेको भिजन न्युज अपडेटपछि जनताको गुनासो, जनप्रतिनिधि र कर्मचारीसँग हल्दीबारी गाउँपालिका विशेष कार्यक्रम उत्पादन र प्रसारण गर्ने गरेका छौँ। आज 2078 साल असोज महिनाको 10 गतेको जनताको गुनासो, जनप्रतिनिधि र कर्मचारीसँग विशेष कार्यक्रम यति नै। अर्को महिना यसै गरी हल्दीबारी क्षेत्रका विषयवस्तुहरूका साथ उपस्थित हुनेछौँ। तबसम्मका लागि म गणेश पोखरेल पनि बिदा चाहन्छु। नमस्कार।